This is Radio Adelaide on digital radio, online and 101.5 FM. It's now time for Yuba Sansar, a look at the Bhutanese youth world in Nepali, presented by the Bhutanese Association of South Australia.
युवा संसार कार्यक्रम सुन्न तयार भएर बस्नुभएका तमाम श्रोताहरूमा नमस्कार. युवा संसार कार्यक्रमको अर्को अङ्क लिएर म उपस्थित भएको छु इन्द्र. अब तपाईँको साथमा म रहनुछु अबको एक घण्टा 5:30-6:30 युवा संसार हरेक आइतबार 5:30-6:30 रेडियो एडलेड 101.5 मेगाहर्जको तरङ्गमा आउने गर्दछ एडलेड साउथ अस्ट्रेलियाको समयमा. तपाईँ अनलाइन मार्फत तपाईँले हामीलाई प्रत्यक्ष रूपमा संसारभर सुन्न सक्नुहुन्छ रेडियो .edu.edu मार्फत. भने तपाईँले आफ्नो फुर्सदको बेला हामीलाई सुन्न चाहनुहुन्छ भने युवासंसार.com, ipjournal.com वा आइट्युन्समा पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ. आज म समय नलिकन अब फटाफट कार्यक्रम अगाडि बढाउँदैछु. तपाईँलाई म सुरुमा एउटा गीतबाट स्वागत गर्दैछु. आज निकै मिठो गीत तपाईँलाई म पस्किन लागेको छु. यो गीतको बोल छ फिदा, तिम्रो चञ्चले रूपले, तिम्रो चञ्चल रूपले फिदा भएको जन्म राईको स्वरमा तपाईँलाई आजको कोसेली स्वरूप यो संसारको पहिलो साङ्गीतिक सौगात.
चले चञ्चले रूपले तिम्रो चुलबुले चुलबुले भैँसले तिम्रो रूप रङ्ग अङ्ग अङ्ग बोल्ने ढङ्गले म त फिर्दा भए म त फिर्दा भए म त फिर्दा भए म त फिर्दा भए फिदा 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 भए
काटी लेखिदिए र
जगतले तिम्रैन तिम्रो चञ्चले चञ्चले रूपले तिम्रो चुलबुले चुलबुले भैँसले तिम्रो रूप रङ्ग अङ्ग अङ्ग बोल्ने ढङ्गले म त फिर्दा भए म त फिर्दा भए म त फिर्दा भए म त फिर्दा भए फिदा 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 भए
म त तिम्रो चम्चले रूपले फिदा भए। निकै मिठो गीत जन्म राईको स्वरमा तपाईँलाई मैले कार्यक्रमको सुरुमा सुनाए। अब भने कार्यक्रमको अर्को प्रस्तुतिमा समाचार सदा चाहिँ रहेको छ। म समाचार सुरु गर्दैछु। पाकिस्तानमा शिक्षा क्षेत्रमा काम गर्दै आएकी मलाला युसुफ जाईमाथि गोली प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन्। पाकिस्तानी सेनाका प्रवक्ता असीम बाजवाले मलालामाथि आक्रमणमा संलग्न समूह पक्राउ गरेको जानकारी गरेका हुन्। सेना प्रहरी र गुप्तचर निकायले गरेको संयुक्त अपरेशनमा तारिक ए तालिबान पाकिस्तानका 10 कट्टरपन्थी पक्राउ परेका हुन्। 9 अक्टोबर 2012 मलालामाथि आक्रमण भएको थियो। आक्रमणबाट उनको टाउकोमा चोट लागेको थियो। स्कूल जाने बाटोमा उनीमाथि गोली प्रहार भएको थियो। यो घटनाले मलालाको जिन्दगीमा ठूलै परिवर्तन ल्यायो। उनको विचार सुरुमा पाकिस्तानमा भयो तर उपचार सुरुमा पाकिस्तानमा भयो तर पछि थप उपचारका लागि बेलायत पठाइयो। उनी अहिले बेलायतमै बसेर पढ्नुका साथै बालबालिकाको शिक्षाका लागि काम गरिरहेकी छिन्। उनले संयुक्त राष्ट्रसंघको मुख्यालयबाट सम्बोधन समेत गरिन्। उनले लेखेको डायरी बीबीसी उर्दू सेवा मार्फत प्रकाशमा आएको थियो। पाकिस्तानको स्वात घाटीमा बस्ने मलालाले लेखेको डायरी असाध्य लोकप्रिय भयो, जसमा उनको पठन पाठनमा भइरहेको अवरोध र कट्टरपन्थीहरूको प्रभावबारे उल्लेख गरेकी थिइन्। यो डायरी सार्वजनिक भएपछि मानिसले उनलाई चिन्न थाले। कट्टरपन्थीहरूले उनलाई धम्की दिन थाले पछि उनीमाथि आक्रमणमै भएको थियो। सूर्यको बाहिरी भागमा हुन लागेको 2 ठूला ठूला विस्फोटनले धरतीमा केही असर पुर्याउने वैज्ञानिकहरूले बताएका छन्। खास गरी ती विस्फोटले धरतीमा रेडियो तथा सेटेलाइट कम्युनिकेशनमा असर पार्नेछ। त्यसमा पनि प्रविधिमा आधारित निजी सामानमा यसको प्रभाव बढी देखिने सम्भावना छ। अमेरिकाको उत्तरमा यसको असर बढी हुने अनुमान गरिएको छ। त्यहाँको विद्युतीय प्रभावमा समेत असर पर्ने सम्भावना छ। भारत र पाकिस्तान प्रशासित कश्मीरमा केही सातदेखि परेको पानीका कारण ठूलो जुबान भएको छ। गत केही दिनमा वर्षा कम भए पनि बाढ़ी पीड़ितको अवस्था चिन्ताजनक छ। 50 वर्ष यता काश्मीरमा आएको यो सबैभन्दा ठूलो बाढ़ी हो। सहयोगलाई खटाइएकाहरू बाढ़ी पीड़ितसम्म पुग्न नसकेका कारण मानिसहरू भोकभोकै आकाशमा नै बस्न बाध्य छन्। पाकिस्तानी साइडमा 264 जनाको मृत्यु भएको छ भने 10 लाख भन्दा बढी घरबार विहीन बनेका छन्। भारतमा मर्नेको संख्या 200 नागेको छ भने 1,30,000 भन्दा बढी घर छोडेर भागेका छन्। चाइना र रसियाले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो पोर्ट निर्माण गर्ने घोषणा गरेका छन्। त्यो पोर्ट रसियाको पूर्वमा सी अफ जापानको तटमा पर्नेछ भने चाइना र रसियाको बोर्डर भन्दा 18 किलोमिटर भित्र रसियाभित्र पर्नेछ। यसमा वर्षमा यस पोर्टबाट 60 मिलियन टन कार्गोको व्यापार हुने अनुमान गरिएको छ। चाइना र रसियाको बढ्दो आर्थिक सामिप्यतालाई यसले झन दरिलो बनाएको छ। भूटानको नेशनल स्टाटिस्टिक्स ब्युरो र वर्ल्ड ब्याङ्कले निकालेको एक संयुक्त रिपोर्टमा भूटानमा गरिबीको संख्या घटेको छ। रिपोर्ट अनुसार भूटानका 13% भन्दा कम मानिस मात्र गरिब छन्। गाउँ र शहरलाई छुट्याएर हेर्ने भने गाउँका 70% मानिस गरिबीको रेखा मुनि छन् भने शहरमा 2% मात्र गरिब छन्। खास गरी दागाना, साम्से, लोन्से, पेमागाचल र जेमगाङ जिल्लाहरूमा गरिबीको संख्या अधिक छ। भूटान साउथ एसियन मुलुकहरूमा सबैभन्दा छिटो गरिबी घटाउने देश बनेको छ। तर गरिबीको रिपोर्ट टासी जस्तो महँगो होटलमा कार्यक्रम गरी सार्वजनिक गरिएको प्रति सामाजिक सञ्जालमा निकै आलोचना भएको थियो। सुरुङ मार्गलाई भूटानमा पनि साकार बनाउने उद्देश्यका साथ यसका लागि जनशक्ति उत्पादनको काम शुरू भएको छ। पहाड़ी मुलुक भएका कारण सतही सड़कले समय ज्यादा लिने र सुरुङ मार्ग छिटो र सहज हुने भूटानको अनुमान छ। सुरुङ मार्गले यात्रा छुटाउने मात्र होइन जंगल संरक्षणमा पनि सहयोग पुग्नेछ। तर यो सुरुङ मार्गको सपना तुरन्तै लागू हुने छैन, यसका लागि कयौं वर्ष लाग्न सक्छ। ड्रुक ग्रीन पावर कर्पोरेशन र इन्टरनेशनल टनलिङ एण्ड अण्डरग्राउण्ड स्पेस एसोसिएशनले गत सालको जुलाईदेखि नै यसबारे काम शुरू गरेका थिए। भूटानलाई सूचना प्रविधिको हब बनाउने महत्वाकांक्षी लक्ष्यका साथ स्थापना भएको थिम्पू आईटी पार्क यसमा एसेट्स प्रोपर्टी ग्रुप सिङ्गापुरको एसेट्स प्रोपर्टी ग्रुपले 70% लगानी गरेको थियो। अरू सरकारको लगानी थियो तर पार्क व्यावसायिक रूपमा चल्न नसकेपछि सो कम्पनीले हात झिकेको छ। लगानीबाट पछि हट्न एसेट्स प्रोपर्टी ग्रुपले सरकारले अनुमति दिएको छ। यससँगै सो पार्कको भविष्य पनि अनुकूलमा परेको छ। भारतीय प्रधानमन्त्री मोदीको आधार योजना अन्तर्गत आम मानिसलाई परिचय पत्र बाँड्ने क्रममा रामायणका एक पात्र हनुमानलाई पनि परिचय पत्र बाँडिएको अनौठो समाचार बाहिर आएको छ। कार्डमा हनुमानकै फोटो लगाएको छ भने बाबुको नाम पवनजी लेखिएको समाचार बीबीसीले छापेको छ। उनको जन्म मिति 1 जनवरी 1969 लेखिएको छ। पोस्टम्यानले कार्डहरू घर घरमा पुर्याउने क्रममा यो फेला परेको हो। कार्डमा लेखिएको ठेगानामा कोही मानिस बसेको भेटिएन, तर कार्डमा औठा छाप पनि रहेको छ। कार्डमा पश्चिम राजस्थानको ठेगाना दिएको छ। कार्डमा फोन नम्बर पनि उल्लेख छ, तर त्यसमा फोन लाग्दैन। सरकारले सो औठा छाप कसको हो र सो कार्ड कसले बनाएको भनेर अध्ययन शुरू गरेको बताएको छ। भूटान र संसारभरि घटिएका महत्वपूर्ण घटनाका बारेमा अथवा इन्ट्रेस्टिङ घटनाका बारेमा तपाईँलाई समाचार यति नै, आजका लागि समाचार यति नै। अर्को साता समाचारको सङ्गालो फेरि आउनेछ यो संसार कार्यक्रममा। अब भने फेरि पनि एउटा गीत बजाउने पालो भएको छ। यो गीत मैले निमा रुम्बाको लिएको छु, प्रीति बस्यो, तर यो अलिकति फरक ढङ्गले गाइएको छ। यो लाइभ पर्फर्मेन्स भनेर ठुलो प्रोग्राममा त गाएको होइन, तर एउटा अनप्लग्ड भर्सन भनौँ न, कुनै म्युजिकल सेट अथवा म्युजिकल स्टुडियोभित्र नभएर एरेन्जिङ मिक्सिङ केही नगरेर म्युजिक इन्स्ट्रुमेन्ट सँगै बसेर एकैचोटि गाएको अनप्लग्ड भर्सन तपाईँलाई म अहिले सुनाउँदैछु। प्रीति बस्यो निमा रुम्बाको स्वरमा।
तारा सौने छ आजको यो साँझमा लुकाउन चाहन्छु तिमलाई मुटु मासमा नाचौँ न हाँसौँ हामी साथमा आज तिम्रो मेरो प्रीत बस्यो प्रेम बन्धनमा जीवन फस्यो आज तिम्रो मेरो प्रीत बस्यो प्रेम बन्धनमा जीवन फस्यो भगवान भाग्य तिमी मागेको थिए आज सपना मेरो साकार भयो म गाउँछु पागल छे आज तिम्रो नाम कराउँछु सुनिदे मायालु तिम्रो निमति यो जानै दिन्छु म गाउँछु म झुम्छु पागल छे आज तिम्रो नाम कराउँछु सुनिदे मायालु तिम्रो निमति यो जानै दिन्छु
यो संसार कार्यक्रमको आजको अङ्कमा मैले एकजना डेनमार्कबाट नयाँ मित्रलाई निम्ति आएको छु। डेनमार्कमा बसेर गीत संगीत र साहित्य क्षेत्रमा केही मात्रामा भए पनि केही वर्षदेखि भए पनि यस तरमा अलिकति आफ्नो समय खर्चिने एकजना मित्र शान्ता सरोवर राई यो संसार कार्यक्रमको आजको विशेष अतिथि हुनुहुन्छ। शान्ता सरोवर, तपाईँलाई यो संसार कार्यक्रममा स्वागत छ।
धन्यवाद।
यहाँको भर्खरै नयाँ गीत युट्युबबाट देख्न पाइयो, गीतको यो यात्रा अलिकति भनिदिनुहोस् न, कसरी तयार पार्नुभयो, किन यस क्षेत्रमा बढी लगाव रहिरहेछ?
यो गीत सम्बन्धित यात्रा गरेर चाहिँ लामो भयो होइन, धेरै भयो, गरि नै रहेछु, अब कहिलेसम्म गर्ने हो लाग्छ, अब अन्तिमसम्म गरिन्छ नै होला होइन। सुरु गरेर चाहिँ यो एल्बम सुरु गरेर चाहिँ अब 2 वर्ष भयो होइन, अनि गीतहरू चाहिँ भर्खर आउँदैछ युट्युबमा, त्यो भिडियोहरूको कारणले गर्दाखेरि गीतहरू ढिलो भयो, तर
भनेपछि तपाईँको म्युजिक भिडियो चाहिँ सबै रेकर्ड भइसकेको छ, भिडियोको लागि भिजुअलको लागि मात्रै बस्नु भएको?
हजुर, यो के अरे अडियो चाहिँ सबै रेकर्ड भएको होइन, अनि भिडियो चाहिँ गर्न भनेर चाहिँ बसिया हो, तर 3 वटा गीतको भिडियो भयो
हजुर
अब रहेको एक दुईवटा गीत छ अब त्यसमा पनि भिडियो गर्ने मानिसहरू भेटियो साथीहरू भेटियो अथवा आफूले पनि गर्न गर्न भ्याइयो भने गर्ने हो नत्र चाहिँ त्यतिकै छोडिन्छ होला भन्ने लागिरहेछ
धेरै जस हाम्रो भुटनिस कम्युनिटीको धेरै साथीहरूले चाहिँ यो भिजुअल निकाल्दाखेरि चाहिँ नेपालको सेलिब्रिटिजहरूलाई हायर गर्ने देखिएको छ नि चलन तपाईँ कसरी निकाल्दै हुनुहुन्छ
त्यो चाहिँ अब चलन आफ्नो गीतलाई अब माथि पुर्याउनु लागि अब उनीहरू सेलिब्रिटिजहरूको सहयोग लिएर उनीहरूलाई राखेर चलाउँछन् तर अब हुन त मेरो पनि इच्छा त अब त्यस्तै इच्छा छ भने चाहिँ होइन तर केही पनि सोच्छु भने अब के अरे हाम्रो भुटनिस कलाकारहरूलाई किन नदिने होइन किन नखेलाउने अनि उनीहरू जस्तै अब उहाँको जस्तो सेलिब्रिटिजहरू जस्तो चाहिँ अब छैन हुनुहुन्न उहाँहरू होइन तैपनि अब उहाँहरूले प्र्याक्टिसहरू गर्नुभयो भने गर्न सक्नुहुन्छ होला भनेर मैले चाहिँ प्रायः फोकस चाहिँ भुटनिस कलाकारलाई दिएको छु होइन अनि उहाँहरूले नै गरिराख्नु भएको छ
तपाईँको गीत मैले एक दुईवटा दुईवटा गीत सायद युट्युबमा मैले सुनेको छु होला पहिला रातको रानी भन्ने है अनि त्यसपछि भर्खर आएको यो गीत अलिकति तपाईँको गीतहरू हेर्दाखेरि कस्तो देख्छु म भने अलिकति गजल गजल टाइपको शिव परिवारबाट प्रभावित हो कि जस्तो पनि देख्छु कस्तो लाग्छ
त्यो दिल्की रानी तपाईँले भन्नुभयो त्यो गजल टाइपको छैन चाहिँ त्यो चाहिँ अलिकति गजलदेखि भिन्न शैलीमा छ अनि अर्को सपना कोरेर भन्ने चाहिँ कस्तो गजल पनि होइन र त्यसलाई गीत पनि होइन त्यो चाहिँ के भन्छ त्यसलाई सुफी टाइपको छ त्यो चाहिँ
होइन
अनि अब कोबाट प्रभावित भएको भन्ने कुरो चाहिँ अब त्यो चाहिँ मलाई थाहा छैन होइन
मैले अब त्यो गीतको प्रकार ठ्याक्कै यस्तै हो त म जान्दिनँ किनभने त्यो सङ्गीत क्षेत्रमा म लागेकै छैन होइन तर पनि स्वर सुन्दा शैली सुन्दा कता कता शिव परिवारको स्टाइलको त्यो हो कि जस्तो लागेको मलाई चाहिँ
त्यस्तो हुनसक्छ किनकि अब शिव परिवार उहाँहरू राम्रो कलाकारहरू हुन् होइन जसले राम्रो गाउनुहुन्छ उहाँलाई फलो त गरि नै हालिन्छ
तपाईँलाई मनपर्ने गीत कस्तो
हो मलाई मनपर्ने गीत प्राय मलाई चाहिँ गीत भन्दा पनि गजल मनपर्छ होइन गीतमा चाहिँ अब के अरे अलिक सुफी टाइपको गीत होइदियोस् होइन अलिकति शब्द राम्रो होस् अनि सङ्गीत राम्रो होस् हिँड्दै होस् न शब्द सङ्गीत र स्वर राम्रो होस् त्यस्तो खालको गीतहरू मनपर्छ होइन जस्तै भए पनि गीत चाहिँ
अघि हामीले कुरो गऱ्यौँ भिजुअल को पनि तयारी हुँदैछ एल्बमको सबै गीतको भिजुअल हामीले कहिलेसम्म देख्न पाउँछौँ होला
तपाईँले एल्बमको सबै गीतको भिजुअलको कल्पना चाहिँ नगरे हुन्छ किनकि सबै गीतको भिजुअल गर्नको लागि मैले सोचेको चाहिँ अब चारवटा गीतको चाहिँ भिजुअल गर्ने हो भनेर सोचेको हो होइन तर साथीहरू कोही निस्कियो अनि एक दुईवटा गर्छु भन्ने खालको साथीहरू निस्कियो भने चाहिँ अब लगभग सबै गीतको भिडियोहरू देख्न सकिन्छ नत्र चाहिँ मेरो सोचमा चाहिँ अब तिनवटा या चारवटा गीतको चाहिँ गरौँ भन्ने छ त्यति नै हो
दुईवटाको त भइसक्यो अब दुईवटाको सायद यो वर्ष तिनटाको भइसक्यो अब एउटाको बाँकी छ
एउटाको बाँकी छ एउटा अलिक देशभक्ति टाइपको गाना छ कि त्यो गानाको भिडियो चाहिँ सकेसम्म म भ्याइछु भने म आफै गरौँ भन्दैछु होइन यतै डेनमार्कमै गरौँ भन्दैछु अनि भ्याइनछ भने अब उता साथीहरूले गर्छु भने भन्नुहुन्छ भने उहाँहरूलाई नै दिने भन्ने सोचिरहेको छु
यो म्युजिक तपाईँको सोख मात्रै हो कि अलिकति व्यावसायिक तवरले लाने विचार छ
होइन यो म्युजिक चाहिँ अब कस्तो भनौँ अब व्यावसायिक हिसाबले लाने हो भने लानको लागि चाहिँ अब नेपालमै हुनु पर्थ्यो म होइन हुन त सानोमा अलिक यता डेनमार्क आउनुभन्दा अगाडि नेपालमा हुँदाखेरि चाहिँ अब व्यावसायिक हिसाबले नै लाने भन्ने पनि सोच्थ्यो तर यता आइयो होइन अनि यता आएपछि अब म्युजिकहरू बनाउनु लागि नेपाल जानुपर्ने अनि त्यसलाई एल्बमहरू सेल गर्नको लागि आफू नेपालमा हुनुपर्ने अनि नेपालमा पकड राम्रो हुनुपर्ने होइन इत्यादि कुरोहरू हुन्छ अनि अहिले चाहिँ लगभग मेरो यो म्युजिक भनेर चाहिँ सोख मात्रै भइरहेको छ कि
यसलाई व्यवसायमा बदल्न सक्ने सम्भावना कतिको छ
व्यवसायमा बदल्नका लागि जस्तै अब हाम्रो हामी यता छु डेनमार्कमा म यता डेनमार्कमा छु अब मैले अर्को काम गरिरहेको छु दुई तिनवटा काम गरिरहेको छु अनि त्यो काम व्यवसायिक हिसाबले लाने भने मेरो यताको काममा असर पर्छ धेरै असर पर्छ होइन हुन त अब नेपालमा हेर्ने हो भने गीत गाएर बाँच्ने अवस्था धेरै कम्ती छ बाँच्न गाह्रो हुन्छ गीत गाएर चाहिँ अब व्यावसायिक हिसाबले चाहिँ अलिक गाह्रै पर्ला किनकि अब यता पनि काम हुन्छ यता कामलाई पनि त लिनु पर्यो होइन
अब त्यो हिसाबले हेर्दाखेरि तपाईँको व्यवसाय एउटा छ तपाईँ चाहिँ सङ्गीतलाई मन पराउने मान्छे तपाईँको व्यस्तताले कतिको असर पार्छ तपाईँको सौखलाई र कसरी समय निकाल्नुहुन्छ सङ्गीतको लागि
तपाईँ यो प्रश्न एकदमै राम्रो गर्नुभयो होइन अब यो व्यस्तताले मान्छेलाई यो के अरे साङ्गीतिक क्षेत्रलाई धेरै असर पार्छ जब मान्छे साङ्गीतिक क्षेत्रमा हुन्छ जब एकजना गाउने मान्छेले जस्तै बेलुका भयो अथवा बिहान भयो, दिनमा एकचोटि अथवा दुई दिनमा एकचोटि चेरियाज गर्नुपर्ने हुन्छ होइन। अब आफू काममा गइएको हुन्छ अनि कामबाट फर्केर रियाज गर्छु भन्ने हुन्छ अनि कामबाट फर्केर आउँदाखेरि तुक्क गल्या हुन्छ अनि कतिखेर रियाज गर्ने होइन, अनि घर पनि ढिलो आइपुगेको हुन्छ अनि त्यसमा असर परि नै हाल्छ। अनि अब भनेको समयमा अब गीतहरू निकाल्नुपर्छ, गाउनुपर्छ र साथीहरूसँग बसेर चाहिँ अब के अरे सङ्गीत कस्तो, सङ्गीत के हो अनि इत्यादि कुरामा छलफल गर्न बस्नको लागि टाइम हुँदैन। यो व्यस्तताले धेरै 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 असर पारेछ।
त्यसले चाहिँ तपाईँको सङ्गीत साधनमा कमी भनौँ न, समय कमी भएको अनि त्यसले चाहिँ तपाईँको त्यो हुन्छ नि स्वरको निखारपन आउने, तपाईँको सङ्गीतमा निखारपन आउने, त्यसमा कतिको असर गर्दै देखिन्छ?
धेरै, मैले भनिहालेँ नि धेरै असर गर्छ। अब जस्तै अब आफूले अब कुनै पनि एउटा गीत, मैले गीत पाएँ, शब्दहरू पाएँ, अब त्यसलाई अब सङ्गीत गर्नको लागि कि आफूले गर्नु पर्यो कि साथीहरूलाई दिनु पर्यो, अनि साथीसँग सङ्गीत गर्दाखेरि साथीसँग बस्नु पर्यो होइन, साथीसँग बसेर चाहिँ अब टाढो छ भने अब त्यसै स्काइपमा बस्यो, अनलाइन बस्यो होइन, यस यो ठाउँमा यस्तो गर्दा होला उस्तो गर्दा राम्रो हुन्छ होला भनेर छलफल गर्ने टाइम हुँदैन एउटा कुरो होइन। अनि साथीले अब एक्लै गर्दाखेरि चाहिँ अब कोही बेला मलाई मन पर्दैन अनि यस्तै हुन्छ। अब के अरे अब गाउने बेलामा अब रियाज गर्नुपर्ने हुन्छ, रियाज हुँदैन होइन। अब त्यस्तै यहाँबाट अस्ति गीत गाउनको लागि, रेकर्ड गर्नको लागि नेपाल गएको थिएँ, कुनै पनि गाना रियाज गरेर गाइएन कि।
पहिलोचोटि स्टुडियो पस्यो, त्यतिकै गाइयो?
हजुर, स्टुडियो पस्यो, बज्न सुरु भइहाल्यो, गाइयो होइन। अनि कोही बेला चाहिँ अब त्यस्तै भयो के अरे रोगामारीको कारणले गर्दाखेरि अब काठमाडौँमा ठुलो धुवा चाहिँ साह्रै 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 रहेछ कि, अनि घर फर्किनु पर्ने स्थिति भयो कति बेला, कुन कुन बेला त्यतिखेर फर्केर आइयो। तर लगभग सबै गाना चाहिँ रियाज भन्ने कुनै पनि गानामा गरेका छैन, जति यहाँ डेनमार्क बस्दाखेरि गाइयो होइन फ्री टाइममा त्यतिकै भइहाल्यो, तर उता गएर चाहिँ कुनै पनि गानामा रियाज सियाज भएन, त्यतिकै गाइयो।
अब गीत रेकर्ड गराउन, अलिकति क्वालिटी गीत रेकर्ड गराउन, मार्केटिङको लागि अथवा कतिपय अवस्थामा चाहिँ सङ्गीतको लागि पनि नेपाल धाउनु पर्ने अनि सबै थोक नेपालमा पुगेर गर्नुपर्ने त्यो अवस्था हेर्दाखेरि चाहिँ कस्टको हिसाबले कतिसम्म खर्च लाग्दो रहेछ, कसरी मेन्टेन गर्दै हुन्छ त्यसलाई?
कस्टको हिसाबले चाहिँ अब धेरै नै भनौँ न धेरै लाग्छ पैसा चाहिँ होइन, कस्टहरू धेरै लाग्छ। अब कस्तो भने अब काठमाडौँमा यदि मैले मान्छे चिनिया छैन र मेरो ब्याक सपोर्ट छैन भने मलाई गाह्रो हुन्छ उहाँ नेपालमा होइन, तर हल्का मेरो चाहिँ काठमाडौँमा अलिकति ब्याक सपोर्ट हुनुहुन्छ, दाइहरू हुनुहुन्छ होइन, अनि उता महेश दाईको परिवार पनि हुनुहुन्छ, उतै हुनुहुन्छ अनि उहाँहरूले सपोर्ट गर्नुहुन्छ होइन, अनि उता कुमार दा हुनुहुन्छ, उहाँ चाहिँ एरेन्जर हुनुहुन्छ, सङ्गीत पनि गर्नुहुन्छ, अनि कर्म दाई हुनुहुन्छ, उहाँहरू को सपोर्टले गर्दाखेरि हल्का मलाई चाहिँ सुविधा भयो होइन। अब अरू साथीहरूलाई कस्तो हुँदैछ त्यो चाहिँ थाहा भएन। अब कस्ट हेर्ने हो भने अब कस्ट धेरै लाग्छ।
तपाईँको सङ्गीत मात्रै होइन, कोही कोही बेला साहित्यतिर पनि रुचि भएको देखिन्छ, साहित्य चाहिँ तपाईँको लागि कतिको समय खर्चिनुहुन्छ साहित्यमा?
साहित्य क्षेत्रमा चाहिँ आजभन्दा अगाडि केही महिना अगाडि धेरै समयहरू, धेरै भन्दा नि अब अरूले लेखेर दिएको कुरोहरू चाहिँ पढ्ने गर्थे होइन, तर अहिले त्यो पनि बन्द भइरहेछ। हाम्रो यो के अरे रेडियो टिम, रेडियो मेम्बरहरू सबै व्यस्तताले एकदम बिजी भएको कारणले गर्दाखेरि अब उनीहरू कता म कता के भइरहेछ होइन, अनि त्यो काम पनि अहिले बन्द नै भइरहेछ भनौँ न। लेख्ने काम चाहिँ मैले गरेको छैन, धेरै लेख्ने काम चाहिँ छोडेँ।
अहिले अहिले रेडियो सृजना के बन्द भएको छ, चलिरहेको छैन कि सस्पेन्ड मात्रै भएको?
रेडियो सृजना अहिले हाम्रो के भइरहेछ भने हाम्रो यहाँ कोर मेम्बरको एउटा मिटिङ छ, मिटिङ अर्गनाइज गर्नुपर्ने हो होइन, अनि त्यस पछाडि नयाँ कार्यनीति बनाएर चाहिँ अघि बढ्ने भन्ने छ। तर जस्तै मिटिङ गर्नको लागि एउटा साथी युएसमा हुनुहुन्छ, एउटा साथी कता हुनुहुन्छ कता हुनुहुन्छ होइन, अनि एकै बाजी सबै स्काइपमा बसेर चाहिँ गफ गर्ने समय निकाल्न सकिरहेको छैनौँ हामीले होइन। तर अब रेडियो सृजना चल्नु चाहिँ चल्छ, अब आगामी दिनमा अझै सुचारू रूपले एकदम राम्रो रूपले चलाउने भन्ने हाम्रो सोच छ होइन। तर अहिले चाहिँ लगभग हाम्रो नयाँ कार्यनीति अगाडि नआइन्जेलसम्म चाहिँ हामी यतिकै बस्छौँ होला भनिरहेछौँ। तर साथीहरूले खोइ के गर्नु हुँदैछ उता होइन, हाम्रो कन्ट्याक्टमा पनि हुनुहुन्न अहिले, साथीहरू बिजी भइराख्नु भएको छ।
तपाईँको भविष्यको योजनाहरू भन्नुहोस् त, के छ तपाईँको भविष्यको योजना, खास गरी साहित्य र यो सङ्गीत क्षेत्रमा?
भविष्यको योजना भनेर चाहिँ अब सङ्गीत त गर्दै जाइन्छ, गर्दै गइन्छ होइन, अनि साहित्य पनि त्यही हो, जस्तै अब सङ्गीत साहित्य अनि फेरि विषय भनेको अर्को मेरो यो के अरे पेन्टिङ सम्बन्धी छ होइन, अनि ड्रइङ पेन्टिङ छ, ड्रइङ पेन्टिङ त ठप्प भइरहेछ, मेरो पुरै ठप्प भइरहेछ, अनि तिनवटा कुरालाई राम्रैसँगले कसरी टाइम म्यानेज गरेर अगाडि बढाउने चाहिँ मेरो सोच छ।
तपाईँ सङ्गीत साहित्य त्यहाँदेखि हस्पिटल, त्यसपछि पेन्टिङमा पनि लाग्नु भएको छ?
पेन्टिङ त मैले आजभन्दा लगभग सानैदेखि गरेँ, अब नेपालमा हुँदाखेरि मेरो सानो उयो थियो, पेन्टिङ गर्ने एउटा सानो घर थियो, त्यहाँ पेन्टिङहरू गर्थेँ, के भनौँ न एउटा सानो सानो थियो भनौँ न।
अब तपाईँको यो साङ्गीतिक यात्रा क्रममा, यो एल्बम निकाल्ने क्रममा तपाईँलाई सहयोग गर्ने साथीहरूलाई सम्झिन चाहनुहुन्छ कि केही?
मलाई सहयोग गर्नुहुने धेरै साथीहरू हुनुहुन्छ होइन, यता डेनमार्कबाट नै हुनुहुन्छ साथीहरू। उहाँले जस्तै रेकर्ड गर्न जाँदाखेरि अलिकति बाटो खर्च भनेर उहाँहरूले दिनुहुन्थ्यो होइन, म साथीहरूलाई सम्झन्छु म होइन। अनि उता काठमाडौँमा हुनुहुने दाईहरू, सम्पूर्ण दाईहरूलाई सम्झन्छु होइन, अनि विशेष गरी हाम्रो महेश तरुङलाई सम्झन्छु। म काठमाडौँ गएको बेला उहाँ पनि हुनुहुन्थ्यो, उहाँले मलाई धेरै सहयोग गर्नुभएको थियो होइन, उहाँलाई सम्झन्छु। अनि कुमार दालाई सम्झन्छु, अनि उनीहरूलाई धेरै धेरै धन्यवाद भन्छु होइन, आगामी दिनमा पनि उहाँहरूको सहयोग पाइरहँ होइन, उहाँहरूसँग सँगै भएर अगाडि बढिरहँ, म त्यसो भन्छु उहाँहरूलाई होइन भित्रीबाटै।
अब दर्शकहरूलाई अथवा तपाईँका सङ्गीत सुन्ने श्रोताहरूको लागि र साहित्यको यो रेडियो सृजना सुन्ने श्रोताहरूको लागि के भन्न चाहनुहुन्छ?
रेडियो, विशेष रेडियो सृजनाको श्रोताहरूलाई म के भन्छु भने, रेडियो सृजनामा कार्यक्रमहरू एकदम सुचारु भइरहेको छैन होइन, तर हामी चाँडै सुचारु गर्छौँ कार्यक्रमहरू। आगामी दिनमा नयाँ नीतिहरू लिएर चाहिँ अगाडि बढ्छौँ। अब हामीले जस्तै अब कार्यक्रम दिन नसकेकोमा हामी क्षमा पनि माग्छौँ नि भएर होइन, रेडियो सम्पूर्ण रेडियोको टिमको मार्फत म क्षमा पनि माग्छु होइन। अनि साङ्गीतिक मेरा साङ्गीतिक के अरे साथीहरू, ज जसले मेरो कलालाई मन पराइदिनुहुन्छ, ज जसले मेरो गीतहरू सुन्नुहुन्छ, उहाँलाई यसरी नै जस्तै माया गरिदिइराख्नुहोस् होइन, आगामी दिनमा पनि अलिक राम्रो, अझै राम्रो 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 क्वालिटी भएको गीत गानाहरू लिएर आउने जस्तै कुराहरू उहाँहरूलाई म जानकारी गराउँछु होइन, उहाँहरूको माया सदैव रहिरहोस्।
हस् त, यहाँको समयको लागि युवा संसार टिमको बाट पनि धेरै धेरै धन्यवाद, र यहाँको साङ्गीतिक यात्रा सफल रहोस् हामी युवा संसारको टिमबाट शुभकामना छ।
धन्यवाद युवा संसारलाई पनि मेरो हार्दिक धन्यवाद, तपाईँहरूले मलाई दर्शक के अरे श्रोतामासम्म पुर्याइदिनु भयो होइन, मेरो मनको दुई चारवटा कुरा राख्ने एउटा समय मिलाइदिनु भयो, त्यसको लागि तपाईँहरूलाई धेरै 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 धन्यवाद।
कुरेरा जीवन जलाई दियो, सपना कुरेरा जीवन जलाई दियो, रंगहरुमा वियोग मिसाई दियो, रंगहरुमा वियोग मिसाई कुरेरा जीवन जलाई दियो। नगरो भो मलाई पीड़ा सही, मलाई मेटी ना दू आधा आधा गरी, बच नगरो भो मलाई पीड़ा सही, यो छाती पुछा तिम्रो यादमा, छाती पुछ तिम्रो यादमा, यो छाती पुछ तिम्रो यादमा, आँसुको दहमा जीवन डुबाई दियो, आँसुको दहमा जीवन डुबाई दियो, रङ्गहरूमा वियोग मिसाइदियो, रङ्गहरूमा वियोग मिसाइदियो।
माया दिएर खाली पाएको मुटुमा अर्थ हराएको एक्लो जीवन माया दिएर खाली पाएको मुटुमा अर्थ हराएको एक्लो जीवन गरेरा मलाई भुलिदियो बाचा गरेरा मलाई भुलिदियो रंगहरूमा वियोग मिसाइदियो रंगहरूमा वियोग मिसाइदियो सपना कुरेरा जीवन जलाइदियो
सपना कोरेर जीवन जलाइदियो शान्त सरोवर राईको भुटानी सर्जक अथवा भुटानी गायक भुटानी नेपाली गायक डेनमार्कमा बस्ने शान्त सरोवर राईको गीत सुन्यौं हामीले अहिले तपाईँले रेडियो एडलेड 101.5 मेगाहर्जको तरंगमा युवा संचार कार्यक्रम सुन्दै हुनुहुन्थ्यो। यो गीतभन्दा अगाडि हामी शान्त सरोवर राईसँगै कुरा गरिरहेका थियौं, उहाँको सांगीतिक यात्रा र भर्खर निक्लेको उहाँको एउटा मिठो गीत र भिजुअल त्यसको बारेमा कुरा गरिरहेका थियौं। अब भने तपाईलाई म एउटा स्वास्थ्य क्षेत्रको जानकारीतर्फ लाने जमर्को गर्दैछु। यो स्वास्थ्य जानकारी खास गरी महिलाहरूको लागि बढी जानकारीमूलक छ, उपयोगी रहला भन्ने मलाई लागेको छ। एउटा आइएनजिओमा आइएनजीको कार्यकारी पदमा रहेकी एक महिलाले सन्तानको रहर पालेर चार वर्षदेखि हरेक किसिमको उपचार अप्नाइरहेकी छन्, तैपनि आमा बन्न सकेकी छैनन्। उनी यति बेला उमेरले 36 नागिसकेकी छन्। विवाह 28 वर्षमा गरेकी थिइन्। करियरको चिन्ताले विवाहको चार वर्षमा आमा बन्ने बारे सोच्दै सोच्दैनन्। जब त्यता ध्यान गयो सफल हुन सकेकी छैनन्। हुँदाहुँदा टेस्ट ट्युब बेबी अथवा इन भिट्रो फर्टिलाइजेसन आईवीएफ जन्माउने प्रक्रियामा लाग्दा पनि तीनचोटिसम्म असफलता लागिसकेको छ। सन्तानको चाहना पूरा गर्न नसक्नेमा अहिले ती महिला मात्रै छैनन्। बेलैमा आमा नबन्ने महिलाहरूमा बाँझोपनको समस्या देखिन्। नेपाल भारत र भुटान जस्ता मान्य नेपाल भुटान र भारत जस्ता देशमा सामान्य भइसकेको छ। हाल त्यस्तो क्षेत्रमा करिब 15% दम्पति बाँझोपनको समस्याले ग्रस्त रहेको तथ्याङ्क पाइन्छ। सन्तानको चाहना भए 25-30 वर्षभित्रै आमा र 40 वर्ष मुनि नै बुवा बन्नुपर्छ। नयाँ दिल्ली स्थित नोभा फर्टिलिटी क्लिनिकके निर्देशक एवं बाँझोपन विशेषज्ञ डाक्टर नलिनी महाजन भन्छन्, हाल नेपाल भारत आदि मुलुकमा ढिलो गरी विवाह गर्ने र बच्चा पाउने चलनले उमेरको पनि 3 दशक नाइसकेका महिलाहरूमा बाँझोपनको समस्या देखिन थालेको छ। युरोपियन सोसाइटी अफ ह्युमन रिप्रोडक्सन एन्ड एम्ब्रोयोलोजीको प्रतिवेदन अनुसार सिफ्टको काम, विवाहमा ढिलाइ, आवश्यकता भन्दा बढी काम र तनाव, धुम्रपान गर्ने महिलाहरूमध्ये 33% अनियमित महिनावारीको समस्या हुन्छ। ती 33% मध्ये पनि 80% गर्भधारणमा समस्या पर्छ। डाक्टर महाजनका अनुसार अरू स्वास्थ्य अवस्था सामान्य रहेका युवा दम्पतिले 1 वर्षसम्म प्रयास गर्दा पनि गर्भधारण हुन नसके त्यसलाई बाँझोपन वा अनुर्वरता भनिन्छ। बाँझोपन प्रजनन प्रणालीको एउटा रोग हो जसले गर्दा महिलाको गर्भधारणमा विकृति आउँछ। सामान्य युवा दम्पतिले 1 वर्षसम्म प्रयास गर्दा पनि सन्तान नभए उनीहरूले आधारभूत परीक्षण गर्नुपर्छ। यस परीक्षण अन्तर्गत डिम्बबाइन इनली अर्थात् फिलिपियन ट्युब खोलेको छ छैन, महिलाको डिम्ब बनेको छ छैन, पाठीघर सामान्य छ छैन, हर्मोन ठिक छ छैन, जन्मजात असामान्य छ छैन, पुरुषको शुक्रकी ठिक छ छैन भन्ने परीक्षण गराउनुपर्छ। महाजनका अनुसार कुनै पनि रिपोर्टमा कुनै पनि गडबडी भइएन र महिलाको उमेर 26-27 वर्ष छ मात्र छ भने कुनै विशेष किसिमको चिकित्सकीय प्रक्रिया अपनाउनु जरुरी हुन्छ। अझ एक डेढ वर्षसम्म सन्तान प्राप्तिका लागि प्रयास गर्न सकिन्छ किनकि 26-27 उमेर सन्तानोत्पादनको लागि उर्वर नै हुन्छ। यो बेला चिकित्सकले त्यस्ता महिलाको महिनावारीको चक्र हेरेर विशेष परीक्षण गरेर कुन समय गर्भधारणको सम्भावना बढी छ भन्ने बताइदिन सक्छन्। महिलाको उमेर 30 भन्दा माथि छ र कति प्रयास गर्दा समेत एक वर्षसम्म गर्भवती हुन नसके विभिन्न चिकित्सकीय परीक्षणका साथै उपचार प्रक्रिया शुरू गर्नुपर्ने डाक्टर महाजन आउनु हुन्छन् किनभने 35 वर्ष नागेपछि समस्या झन्झन गम्भीर भइसकेको हुन्छ। सन्तानोत्पादनका लागि हार्मोन उपचार गराउने महिलाहरूले 6-12 चक्रभन्दा बढी औषधि सेवन गर्नु राम्रो नहुने जनाउँदै जानकारी छ। 6-7 महिना विभिन्न औषधि सेवन गर्दा समेत सन्तान नभए बढी कुरेर समय खेर नफाल्नुहोस्। उपचारको अन्य विकल्प खोज्नुहोस्। महिलाको उमेर बढेसँगै बच्चा पाउनु पनि गाह्रो हुँदै जान्छ। भारतमा महिला 33 वर्ष पुगेपछि नै डिम्बको क्षमता कम हुन थाल्छ। जबकि पश्चिमा मुलुकमा महिलाहरूमा यस्तो क्षमता अझ बढी उमेरसम्म यथावत रहन्छ। नेपाल भारत भूटान र पाकिस्तानका महिलाका लागि सन्तान उत्पादनको सबैभन्दा उपयुक्त उमेर 25-30 वर्षमा हो। 30 वर्ष पछि यस क्षेत्रका महिलाहरूमा डिम्बको उत्सर्जन कम हुन थाल्छ। त्यस्तै पुरुषको उमेर वृद्धिसँगै शुक्रकीट कमजोर हुन थाल्छ। सन्तान उत्पादन गर्न पुरुषहरू 40 वर्षसम्म मात्र उपयुक्त मानिन्छन्। यसपछि उनीहरूको वीर्यमा समस्या वा अन्य असामान्यता देखिन थाल्छ। इन्डियन मेडिकल एन्ड रिसर्च काउन्सिलको प्रतिवेदन अनुसार महिलाहरूमा उमेर वृद्धि सँगसँगै गर्भ धारण गर्ने सम्भावनामा समेत कमी आउँछ। 35 भन्दा तल यो दर 47% हुन्छ। 35-37 समयमा 38% र 38-40 वर्षसम्मकामा 30% र 41-42 वर्षसम्मकामा 20% महिलामा मात्र गर्भवती हुन सक्छ। महिलाको डिम्बवाहिनी नली क्षतिग्रस्त भए पुरुषको शुक्रकीटको मृत्यु दर बढी वा संख्या धेरै कम भए पोलिसिस्टिक ओभरीको सामान्य प्रक्रियाले निको नभएकाहरू एन्टिबेक्टेरी एन्डियोमेरिटियसिस अर्थात् डिम्बवाहिनी नली टाँसिएकाहरू र उपचार नहुने गरी बाँझोपन भएकाहरूले समय खेर नफरी आइभीएफ प्रविधि अपनाउनु राम्रो हुन्छ। भारत नेपालमा 20% महिला कारण थाहा नभएको बाँझोपनबाट पीडित छन्। हाल महिलाहरू आइभीएफका लागि निकै ढिलो स्वास्थ्य केन्द्र पुग्ने गर्छन्। टेस्ट ट्युब बेबीको लागि पनि सही उमेर हुनु आवश्यक छ। सन्तान उत्पादनको लागि स्वस्थ शुक्रकीट र डिम्ब मात्रै होइन गर्भ पनि स्वस्थ हुन आवश्यक छ। सामान्य आइभीएफबाट सन्तान प्राप्त गर्न समेत उमेरसीमा हुन्छ। त्यो उमेरभित्रै यो प्रक्रिया अपनाए बढी सफल हुन्छ। आइभीएफ प्रक्रिया अपनाउँदा तपाईँ आमा बन्नु नै हुन्छ भन्ने 100% ग्यारेन्टी हुन्न। यस्तो अवस्थामा तपाईँले पुनः त्यही प्रक्रिया दोहोऱ्याउनुको सट्टा समयमै धर्मसन्तान राख्नु अथवा एडप्टेड चिल्ड्रेन राख्नु बुद्धिमानी हुन्छ। यो भयो महिलाहरूको लागि निकै उपयोगी स्वास्थ्य जानकारी तपाईँलाई मैले राखेँ। अब चाहिँ महिलासँग सम्बन्धित एउटा गीत तपाईँलाई म सुनाउँदैछु। निकै हाँसुट्टा खालको गीत छ यो। सुरज सिंहको स्वरमा साइली पहिलो गई
उमेरले ढल्दी सक डाँडा माथि काम उमेरले ढल्दी सक डाँडा माथि काम छुटो कुरा होइन हजुर साइले राम्रा साइले पहिला गई साइले पहिला गई साइली पहिला गई साइली पहिला गई उमेरले ढल्किसक डाँडा माथि काम उमेरले ढल्किसक डाँडा माथि काम छुटो कुरा होइन हजुर सत्य राम्रा साइली पहिला गई साइली पहिला गई साइली पहिला गई साइली पहिला गई
तल खसी भएको गोरु मरि साइली पहिला गई साइली पहिला गई कोटी दुख दुख मनमा तिर फिर आफू बने उसको पछि उचे अरू तिर साइली पहिला गई साइली पहिला गई नगर्नु गरी साइली गई उमेरले ढल्किसक्यो डाँडा माथिको काम उमेरले ढल्किसक्यो डाँडा माथिको काम झुटो कुरा होइन हजुर सत्य राम्रा साइली कोइला गई साइली कोइला गई साइली कोइला गई साइली कोइला गई हे यो बुढाको कसले सुन्थ्यो पुरा साइली पहिला गई साइली पहिला गई नगर्नु गरी साइली नै उमेरले ढल्किसक्यो डाँडा माथिको काम उमेरले ढल्किसक्यो डाँडा माथिको काम झुटो कुरा होइन हजुर सत्य राम्रा साइली पहिला गई साइली पहिला गई साइली पहिला गई
नगर्नु काम गरी साइलीले साइली पहिला गई निकै मिठो गीत सुरज सिंहको स्वरमा तपाईँलाई अहिले मैले सुनाएँ. तपाईँ अहिले रेडियो एडलेड 101.5 मेगाहर्जको तरङ्गमा लोकली युवा संसार कार्यक्रम सुन्दै हुनुहुन्छ. तपाईँले हामीलाई इन्टरनेट मार्फत अनलाइन संसारभर सुनिरहनु भएको छ अहिले रेडियो edu.au मार्फत भने तपाईँले हामीलाई फुर्सदको बेला सुन्न सक्नुहुन्छ युवासंसार.com ipjournal.com र आइट्युन्स मार्फत. तपाईँले हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रो फेसबुक युवा संसार मार्फतबाट सम्पर्क गर्न सक्नुहुन्छ अथवा हाम्रो इमेल ठेगान रहेको छ yuva.sansar@hotmail.com त्यहाँ पनि सम्पर्क गर्न सक्नुहुनेछ. अब तपाईँलाई स्वास्थ्य महिलाहरूको लागि स्वास्थ्य जानकारी त पस्किसकेपछि अब मलाई अलिकति फरक विषयमा बोल्न मन पर्यो. तपाईँलाई कतिको मनपर्छ बगैँचा? सायद बगैँचा मन नपराउने मानिस कमै होलान्. मलाई पनि साह्रै मनपर्छ, तपाईँलाई पनि मनपर्छ. बगैँचा मन नपराउने, हरियाली मन नपराउने मान्छे एकदमै कम हुन्छन् जस्तो लाग्छ मलाई. यस विषयमा अलिकति चर्चा गर्न मन पर्यो. जब मानिसहरूले आफ्नो जीवनकालमा परिश्रम गरी कमाएको लाखौं रुपियाँले एउटा सुन्दर घर निर्माण गर्छन्, त्यो घरलाई त्यति बेला मात्र पूर्ण मान्न सकिन्छ जब उक्त घरसँगै सुन्दर बगैँचा निर्माण हुन्छ. घरको इन्टेरियर सधैँ शान्त, सफा र स्वच्छ राख्न महिलाहरूको जति ठूलो भूमिका देखिन्छ, त्यति नै बाहिरी तवरले उक्त घर स्वच्छ, सफा र शान्त देखिन बगैँचाले ठूलो भूमिका खेलिरहेको हुन्छ. हुन त घरमा मात्र होइन, होटल, व्यवसाय, रेस्टुरेन्ट, पार्क अथवा रिसोर्टहरूमा पनि बगैँचाले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ. आफ्नो घर जग्गाको बनावट अनुसार बगैँचा निर्माण हुनु आवश्यक छ. बगैँचामा भएको बोट बिरुवा अनुसार मानिसलाई प्रत्यक्ष रूपमा विभिन्न प्रकारका लाभ हुन्छन्. जस्तै भने वैज्ञानिक लाभ हुनसक्छ. यी लाभका आधारहरू धेरै हुन्छन्. वैज्ञानिक आधार छन्, धार्मिक आधार, शारीरिक आधार, वास्तुशास्त्रीय आधार पनि छन्. बगैँचामा लगाइएको हरेक बोट बिरुवाले छोड्ने अक्सिजन, कार्बन डाइअक्साइड आदि तत्त्वले वायुमण्डललाई सन्तुलित राख्छ. बर, पिपल, तुलसी, रुद्राक्ष, कुश आदि बोट बिरुवालाई हिन्दू धर्मावलम्बीहरूले देवी देवताको प्रतीक मानी पूजा गर्ने चलन छ. वास्तुशास्त्रीय हिसाबबाट पनि यी बोट बिरुवा घर वरिपरि रहँदा मानिसलाई प्रत्यक्ष लाभ हुन्छ. बगैँचामा रहेका रङ्गीचङ्गी फूल तथा हरिया बोट बिरुवाहरूबाट जस्तो सुकै तनावमा पनि आनन्द महसुस गर्न सकिन्छ. त्यसैले घरमा बगैँचा निर्माण गर्नु आवश्यक छ. जग्गाको बनावट अनुसार आफ्नो घरलाई सुहाउने गरी विभिन्न तवरले बगैँचा निर्माण गर्न सकिन्छ. जस्तै फलफुल बगैँचा, तरकारी बगाइन्छ, सिजनल फुल बगाइन्छ, हरियो दुबोको पनि बगाइन्छ, विभिन्न आकार प्रकारका ढुङ्गाले सजाएको बगाइन्छ, जस्तो जस्तो बनाउनु मनपर्छ त्यस्तै भन्न सक्नुहुन्छ। मानिसले स्वेच्छाले बगैँचा बनाएको खण्डमा स्वर्गीय आनन्द आफ्नै घर कम्पाउन्डभित्र प्राप्त गर्न सक्छन्। प्रशस्त घाम लाग्ने ठाउँ हेरेर सिजनल फूलहरूको ब्यान्ड तयार गर्न सकिन्छ। हरेक किसिमका फूललाई पनि त्यस्तै ठाउँको आवश्यकता पर्छ। घरबाट सबैको नजर पर्ने ठाउँमा रक गार्डन, झरना, हरियो दुबोको चौर आदि निर्माण गर्नुपर्छ। आफ्नो बगैँचाभित्र सुमधुर वासना आउने खालको बोट बिरुवा सधैँ बेली, चमेली, जाही, जुही, इन्द्रकमल आदि हुनुपर्छ। त्यस्तो वासनाले उक्त ठाउँमा आउने मानिसलाई शान्त एवं शीतलता प्रदान गर्ने गर्छ। घरसँगै निर्माण भएको हरियो दुबोको चौरमा बसेर चियाको चुस्कीका साथ भलाकुसारी गरी समय बिताउन एकदमै आनन्द लाग्छ। सायद यो परिवेश तपाईँलाई पनि साह्रै मनपर्छ होला, मलाई पनि साह्रै मनपर्छ। बगैँचामा भएका बोट बिरुवालाई आकर्षक बनाउन दक्ष मालीको आवश्यकता पर्छ, जसले हरेक दिन मलजल, छाँटकाँट र औषध उपचार गरिरहन्छ। सायद हामी हाम्रो समुदायमा माली बन्ने मानिसहरूको संख्या धेरै छ, हामी हरेक घरमा बगैँचाका शौखिन छौँ। तपाईँलाई मैले यो बगैँचाको बारेमा जानकारी दिएँ। बगैँचा घरको सुन्दरता मात्र होइन, एउटा व्यक्तित्व पनि यसले झल्काइदिन्छ होइन। त्यसमा बाहेक पनि हिन्दू धर्म मान्नुहुन्छ तपाईँ यदि भने, खास गरी बगैँचा आवश्यकता पर्छ, किनभने हरेक दिन पूजापाठको लागि बगैँचाबाट फुल चाहिन्छ, त्यसको लागि पनि बगैँचाको आवश्यकता हो धर्म कर्मको हिसाबले। बगैँचाको कुरा गरिसकेपछि अब फेरि तपाईँलाई मैले एउटा छोटो गीत सुनाउन खोज्दैछु। साम्राज्ञी मल्लको यो स्वर, 8 वर्षीय बालक बालिकाले निकै मिठो गीत गाएकी छन्, त्यो तपाईँलाई म सुनाइहाल्छु अहिलेलाई। सामरागी मल्लको यो 8 वर्षीय बालिका सामरागी मल्लको निकै मिठो स्वर तपाईँलाई मैले ब्याकग्राउन्डमा सुनाउँदैछु, सुन्दै हुनुहुन्छ। यो संसार कार्यक्रमको निर्धारित समय सकिएको छ। मैले धेरै खुराकहरू तपाईँलाई पस्किनलाई लिएर आएको थिएँ, त्यो पस्किन सकिनँ। आगामी दिनहरूमा ती खुराकहरू म पस्किनै जानेछु। हामी पस्किने युवा संसार कार्यक्रमका आगामी अङ्कहरू तपाईँले सुन्दै रहनुहोला। हामी हाम्रो साथीहरू सायदले पनि त्यस्ता मिठो मिठा पटकारहरू आगामी दिनहरूमा लिएर आउनुहुनेछ। अब चाहिँ मैले जानुपर्ने हुन्छ। अर्को आइतबार 5:30 बजे तपाईँको रेडियो सेटमा हामी फेरि पनि युवा संसार कार्यक्रमको अर्को अङ्क लिएर आउनेछौँ। अबको पालो भनेको 6:30 बजे भइसकेको छ। 6:30 बजे युवा संसार कार्यक्रम पछि भैँसो साङ्गिला कार्यक्रमका साथीहरू तयार भएर बसिसक्नु भएको छ। म उहाँलाई स्वागत गर्छु स्टुडियोमा र तपाईँलाई म यो एउटा निकै मिठो गीत छोडेर जाँदैछु। एड्रिन प्रधानको जाँदा एउटा जानकारी भनिहाल्नु, एड्रिन प्रधानको एउटा विशेष कार्यक्रम आगामी हप्ता अर्को आइतबार एडलेडमा एउटा सांगीतिक कार्यक्रम हुँदैछ। सांगीतिक कार्यक्रममा जान नभुल्नु होला। उहाँकै यो अन्तिममा यो गीत तपाईँलाई छोडेर जाँदैछु हिँड्दा हिँड्दै। अर्को आइतबार 5:30 बजे फेरि भेटौँला। हस् त, नमस्कार।
सोधेनौ तिमीले मलाई कहिले पानी।